أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اللهم صل على محمد وآل محمد. تو ہماری جو گفتگو ہے وہ اجتماعی امور کے حوالے سے ہے اور خاص طور سے جو قرآنی ہدایات اس بارے میں ہمارے سامنے رکھی گئی ہیں, تو میں اس کو پھر دہرا دوں کیونکہ یہ پوائنٹس جو ہم نے نکالے قرآن کریم سے اخذ کیے تو وہ تقریباً 8 تک بنتے ہیں, یعنی ابھی تک ہم 7ویں پر ہیں جتنا میں سمجھ پایا, باقی اور بھی باتیں ہوں گی یقیناً. تو اس میں پہلی بات کیا تھی کہ اگر ایک اجتماعی طور پر ہم کو آگے بڑھنا ہے, ایک ملت اسلامی اور حکومت اسلامی کو تشکیل دینا ہے, تو اس میں سب سے پہلی چیز ہے خدا سے اور خدا کی رسی سے کو مضبوطی سے تھام لینا. ٹھیک ہے, قرآن کریم نے دونوں الفاظ استعمال کیے ہیں, واعتصموا باللہ کے بھی اور واعتصموا بحبل اللہ کے بھی. تو انہیں نارملی ہم صرف واعتصموا بحبل اللہ کے ذکر کرتے ہیں لیکن دونوں قرآن میں ہیں, تو پہلی شرط یہ ہے. دوسری شرط کیا ہے کہ امر بالمعروف اور نہیں از منکر, اس کا دامن ہاتھ سے نہ چھوٹنے پائے, یہ کام مسلسل جاری رہے. اور جو کہ ایک بڑی ہماری بدنصیبی اور السلام علیکم بدنصیبی اور بدقسمتی ہے کہ امر بالمعروف اور نہیں از منکر جو ہے وہ دو طریقوں سے ضائع ہو جاتا ہے. پہلا تو یہ کہ اگر یعنی یوں کہہ لیں کہ اس قسم کی ویلیوز معاشرے میں اور سوسائٹی میں آنا شروع ہو جائیں کہ ہر انسان ارسپیکٹو آف ہز اور ہر کریکٹر رسپیکٹیبل ہے, اگر سوسائٹی اس قسم کی ویلیو کو اپنانا شروع کر دے, انٹرٹین کرنے لگے کہ ہر انسان بغیر اس کے کہ اس کا کردار کیا ہے, اس کا عمل کیا ہے, اس کا معیار کیا ہے, وہ لائق عزت ہے اور لائق احترام ہے, تو امر بالمعروف و نہیں از منکر خود بخود ختم ہو جائے گا. کیونکہ امر بالمعروف و نہیں از منکر کی جو بنیاد ہے وہ یہ ہے کہ یہ اچھائی ہے یہ برائی ہے, اور جو لوگ برائی کی طرف جاتے ہیں وہ یقیناً انہیں روکا جانا چاہیے, السلام علیکم, اور جو اچھائی کے رستے کو اپناتے ہیں ان کو انکریج کیا جانا چاہیے. امر بالمعروف و نہیں از منکر کی بنیادی تھیم یہ ہے. تو اگر اس وجہ سے کہ جب ہر ایک ہی رسپیکٹیبل ہے, ٹھیک ہے, ہر ایک لائق عزت ہے, بس خالی شکل سے انسان ہے تو لائق عزت ہے, جبکہ قرآن کریم بہت ساری جگہوں پہ کہہ رہا ہے کہ انسانی لباس میں نظر آنے والے نفوس زیادہ تر حیوان ہیں, جانوروں کی مانند ہیں جن کی تربیت کرنا ضروری ہے, جن کو انسانی معیار پر لانے کے لیے آپ کو کام کرنا پڑے گا. تو امر بالمعروف و نہیں از منکر ایک تو اس صورت میں ختم ہو جاتا ہے, اور دوسرا کب یوز لیس ہو جاتا ہے پریکٹس کیے جانے کے باوجود, کہ جب معاشرے میں مختلف فرقے بنے ہوئے ہوں دین کے نام پر اور ہر فرقہ اپنے رستے کو دین سمجھ رہا ہو تو پھر بھی امر بالمعروف و نہیں از منکر ضائع ہو جائے گا, بیکار ہو جائے گا, کیونکہ وہ حق کی تبلیغ نہیں کرے گا, حق کو لے کے نہیں چلے گا بلکہ وہ اپنے فرقے کو لے کے چل رہا ہوگا. تو وہ وہی والی بات آ جائے گی جس کی طرف قرآن کریم نے وارن کیا ہے بار بار انبیاء علیہ السلام کے سامنے, کہ جب بھی نبی لوگوں کے سامنے ہدایت کا کوئی پیغام لے کر جاتے تھے تو ان کو یہی سننے کو ملتا تھا کہ ہمارے باپ دادا یہ کر رہے تھے, ہمارے معاشرے میں یہ ہو رہا تھا, ہمارا گروپ, ہماری قوم یہ سب کر رہی ہوتی ہے. تو یعنی وہی عصبیت اور فرقے واریت کا شکار ہو کر یہ ختم ہو جاتا ہے. ٹھیک, تو ان سب پر ہم نے بات کی. اچھا, اس کے بعد پھر تیسری بات وہی تھی کہ تفرقے بازی سے مکمل پرہیز کرنا ہے. چوتھا نقطہ یہ تھا کہ جو بھی اللہ کے دشمن ہیں ان سے بالکل اپنے آپ کو الگ کرنا ہے. यानी किसी भी उन्वान से उनके साथ अपने को नहीं लेके चलना या उनके साथ रिश्ते विलायत को नहीं कायम करना। तो ये मवद्दत और विलायत वाली बात हो गई थी। उसके बाद फिर ये था कि उलमा और मुकद्दस अफराद को अपना रब ना बनाओ, यानी अपना दीन उनके हवाले ना करके बैठ जाओ, अपनी अकल बंद ना कर लो, क्योंकि हर मोमिन और मुस्लिम की बुनियादी जिम्मेदारी ये है कि वो कुरान और मासूम तक पहुंचे। हर एक की अपनी जिम्मेदारी है, ये काम आप किसी को डेलीगेट नहीं कर सकते, ठीक है। यानी कि ये नहीं है कि आप कहें कि मैं मुसलमान और मोमिन हूं लेकिन अब कुरान और अहले बैत से राबिता तो खाली उलमा को बताओ, मैं तो खाली इनकी सुनूंगा, ये काम नहीं कर सकता कोई भी मोमिन। बल्कि उलमा के वसीले से और उलमा हक के वसीले से, क्योंकि एक प्रॉब्लम उलमा में ये भी है कि आलिम मासूम नहीं होते, तो वहां पर आपको फिर ये भी देखना पड़ेगा, यानी इस बात को भी मद्देनजर रखना पड़ेगा कि कौन सा आलिम आपको कुरान और अहले बैत तक ले जा रहा है, खुदा तक ले जा रहा है, इस बात का आपको ध्यान रखना पड़ेगा। तो उनको अपना रब ना बनाओ। और फिर उसके बाद क्या चीज थी कि दीन में पूरे के पूरे दाखिल हो जाओ, दीन को उस तरीके से फॉलो ना करो कि जैसे खास तौर से सूरह हज में और दीगर जगहों पर ये आयतें मौजूद हैं कि उन लोगों के तरीके पर ना रहो कि जो एक बॉर्डर लाइन पर रहकर दीन को फॉलो करते हैं, कि जब उन्हें दीन में फायदा दिख रहा होता है, इन्हें दुनियावी फायदा दिख रहा होता है, तो फौरन उसके फोल्ड में आ जाते हैं, और जब उन्हें दीन में कोई प्रॉब्लम या नुकसान नजर आ रहा होता है तो बाहर चले जाते हैं। तो उसकी भी हमने आपको कई एग्जांपल्स बताई थी। और जिस चीज पर हम अभी बात कर रहे थे वो ये कि इज्तिमाई उमूर में जो खास बात है वो ये है कि इसकी कामयाबी और नाकामी दुनिया में नजर आती है, ठीक है। यानी कि ये इन बाज़ोकात इनफरादी तौर पर लोग परेशानियों का शिकार होते हैं, तकालीफ में मुब्तला होते हैं, मसाइल में फंसे होते हैं, और वो वाकई आला मेयार के अफराद होते हैं। लेकिन अगर एक कौम ईमान और तकवा के किसी अच्छे मेयार पर फाइज होगी तो वो दुनिया में भी कामयाबी का मुंह देखेगी, ठीक है। यानी ये इज्तिमाई तौर से ये खुदा का वादा है कि हम तुम्हें यानी मिनहैसुल कौम दुनिया में जलील रुस्वा होने के लिए नहीं छोड़ेंगे अगर तुम ईमान और तकवा पर कायम, ठीक है। तो ये उसके लिए हमने पिछली दफा आपको काफी आयतें बताई और फिर यहां पर तकरीबन हम रुके थे कि मैंने आपको सूरह सबा की आयतें बताई थी, आयत नंबर 15-20। और उन आयतों में ये था कि जो कौम सबा थी उनके पास दो बाग थे, मतलब दाएं और बाएं, वकुलू मिर रिज़्क रब्बिकुम, और उनसे बस एक मुतालबा किया था खुदा ने कि तुम ना शुक्रे ना बनना, कुफरान नेमत करने वाले ना बनना जो भी हमने तुमको दिया है। और कुफरान नेमत में सबसे बड़ी चीज क्या आती है इज्तिमाई उमूर में? हाँ, बुखल, बुखल करना, खुदगर्जी। खुदगर्जी और बुखल जो है ये इज्तिमाई उमूर में मेन कुफरान नेमत है, नाशुक्रापन है। तो तुम्हारे लिए बल्दाए तय्यबा भी है, यानी कि एक पाक व पाकीजा जमीन भी है, वरब्बुन गफूर, और उसके तुम्हारे सर पर रब गफूर का भी साया है, बेहतरीन जिंदगी, ठीक है। यानी कि जिस जमीन में तुम मौजूद हो वो भी पुरबरकत है, और खुदा तुमसे नाराज नहीं है, और उसकी रहमत और मगफरत का साया तुम्हारे सर पर है, तो ये बेहतरीन जिंदगी है। लेकिन इसकी मेन रिक्वायरमेंट क्या है कि तुम शुक्रगुजार बनो। और शुक्रगुजार होने के मैं उम्मीद करता हूं कि जो हमने चार पांच बातें बताई थी वो आप लोगों के जहन में महफूज होंगी कि शुक्र क्या चीज होती है। लेकिन उन्होंने फिर नाशुक्रीपन का मुजाहरा किया, और फिर उसमें जो उनके बागात थे उसमें से कुछ झाड़ झनकार और बेरी और इस किस्म की चीजों, तल्ख फलों के अलावा कुछ बाकी नहीं रह गया, جو آیتیں قرآن بیان کر رہی ہے کہ ان پر سیلاب آیا اور جس کی وجہ سے ان کے باغات اجڑ گئے, اور یہ سب معمولی یا لو گریڈ پھلوں کے علاوہ ان کے پاس کچھ بھی نہیں رہا. وَحَلْ نُجَازِ إِلَّا الْكَفُورِ, اور کیا ہم یہ جزا اور بدلہ سوائے کفران نعمت کرنے والوں کے کسی اور کو بھی دیتے ہیں, یعنی وہ دے ہیو ٹو فیس دس ٹائپ آف ڈیسٹینی. اور پھر اس کے علاوہ اور بھی ذکر کیا کہ یعنی ان کے جو دو بستیاں تھیں یمن اور شام, ان کے درمیان بھی بہت چھوٹے چھوٹے علاقے تھے, بستیاں تھیں, وہ بھی پر برکت تھیں, ان کا سفر مطلب طولانی نہیں ہوتا تھا, تھوڑے تھوڑے فاصلے پر ان کو ٹھکانے اور پڑاؤ مل جاتے تھے, لیکن وہ بھی ان کو اچھا نہیں لگا اور کہنے لگے کہ باعد بین اسفارنا. یعنی اس میں بھی شاید جو بنیادی طور سے چیز جاری ہے وہ اس طرف جاری ہے کہ بعض اوقات یہ خود غرضی والا جو عنصر ہوتا ہے اس میں دوسرے کو اچھی حالت میں دیکھ کر خوشی نہیں ہوتی کہ ہمارے علاوہ دوسرے کیوں امن و سکون سے ہیں, دوسرے کیوں خوشحالی میں ہیں, تو یہ ختم ہو جائیں. ٹھیک, اور پھر اس کے بعد ہم نے ان کو احادیث بنا دیا, یعنی بس ان کا ذکر رہ گیا کتابوں میں اور تاریخ میں, باقی ختم ہر چیز. وَمَزَّقْنَاهُمْ كُلَّ مُمَزَّقْ, اور اس کے بعد ہم نے ان کو ایسے کہ گویا پھاڑ کے پھینک دیا, ٹیئر آف کر دیا. فرام دا جنریشن آف ہیومینٹی,
جی کیا لوجک تھی کہ وہ کیوں چاہ رہے تھے دور جانا اپنے شہر میں؟
نہیں, یعنی دو بستیوں کی بات کی گئی ہے نا, ایک یعنی کہ تاریخی اعتبار سے دیکھا جائے تو ایک یمن ایک شام ہے, ٹھیک ہے, اور ان دونوں کے درمیان, اب آپ دیکھیں یمن اور شام میں بہت فاصلہ ہے, تو یا یہ ہوتا کہ وہ پورا رستہ خالی ہوتا اور وہ ٹریول کرتے, تو خدا کہہ رہا ہے نہیں, ہم نے ان کے درمیان بھی بستیاں رکھی تھیں کہ جن میں برکتیں تھیں, کہ تاکہ یہ دن اور رات میں آرام سے اپنے امن کے ساتھ سفر کریں. لیکن ان کو یہ بات اچھی نہیں لگی, درمیان کی بستیاں اچھی نہیں لگیں, تو کہنے لگے ربنا باعد بین اسفارنا, ہمارے سفر کے درمیان ڈسٹنس کو زیادہ کر دیں,
یہ بستی ہٹا
دیں. ہاں وہی جو میں نے کہا نا کہ بعض اوقات یعنی جیسے آپ دیکھیں کہ ایک چھوٹی سی مثال ہے کہ اگر ہم فار ایگزامپل کراچی ٹو حیدرآباد جاتے ہیں, ٹھیک ہے, اب بیچ میں جو چھوٹے چھوٹے گاؤں گوٹ وغیرہ ہیں, اب ظاہر ہے کہ وہ کیا ہوں گے, وہ چھوٹے چھوٹے گاؤں جو ہیں وہ ان دو شہروں میں سے کسی ایک پر ڈیپینڈنٹ ہوں گے, موسٹ پروبیبلی یہی ہے نا, یعنی کہ ان کے پاس اپنے اتنے وسائل نہیں ہوں گے. لیکن اب یہ ہے کہ جو ایک ہم خود بھی ایک ٹینڈنسی کو دیکھتے ہیں کہ بھئی اگر وہاں کوئی خوشحالی دکھ رہی ہے, لوگ دکھ رہے ہیں, تو ایک حسد ہمارے ٹکڑوں پہ پل رہے ہیں, یہ ہو رہا ہے, اس قسم کی باتیں. تو اس سے یہ
شام اور اس سے باہر کا کہیں اور سفر قرار دے دیا ہمارے
نہیں, باعد بین اسفارنا, ہمارے سفروں کے درمیان ڈسٹنس کو زیادہ کر دیں, بعید کر دیں اس کو اور لمبا, یعنی کہ یہ جو ابھی تھوڑے تھوڑے فاصلے پر کوئی جگہ آ جاتی ہیں, بستیاں آ جاتی ہیں, ہاں وہ سب نہیں ہو. ہاں یعنی کہ وہی خود غرضی اور اس قسم کی چیزیں. تو یعنی کہ یہ اس سے پتہ چل رہا ہے کہ اجتماعی طور پر خدا باقاعدہ میٹیریلسٹک ڈومین میں لوگوں کو ان کا نتیجہ دیتا ہے, ٹھیک ہے, یعنی انفرادی اعتبار سے انسان مشکل میں ہو سکتا ہے لیکن خدا کی بارگاہ میں پسندیدہ ہوگا, لیکن قومی اور اجتماعی سطح پر اگر کوئی قوم خدا کی بارگاہ میں پسندیدہ ہے تو دنیا میں بھی اچھے حال میں ہوگی. ٹھیک, کہ اس میں یہ نہیں ہے کہ یعنی اس میں کوئی نان کرسپونڈنس والا حساب نہیں ہے, کیونکہ انفرادی طور سے ہم تھوڑا پریشان ہو جاتے ہیں نا, جیسے میں نے آپ کو جناب ابو ذر کی مثال دی تھی, دیگر انسانوں کی مثال دی تھی, कि जो यानी खुदा की बारगाह में बहुत आला मेयार रखने के बावजूद उनकी दुनिया बड़ी तल्ख रही है, और तल्ख इस वजह से रही है कि वो मुसलसल एक मतलब एक रेजिस्टेंस फिगर थे वो उनके मुकाबले में जो हुकूमतें थीं। وَلَقَدْ صَدَّقَ عَلَيْهِمْ إِبْلِيسُ ظَنَّهُ فَاتَّبَعُوهُ إِلَّا فَرِيقًا مِّنَ الْمُؤْمِنِينَ اور بے شک ابلیس نے ان لوگوں کے بارے میں اپنے گمان کو سچا ثابت کر دیا۔ اور ابلیس کا جو گمان ہے یعنی کہ آپ میں سے کسی کے ذہن میں ہے کہ ابلیس کا پلان کیا ہے انسانوں کے لیے، اغوا کیسے کرے گا، نہیں کیسے، اس کی اپروچ کیا ہے، اس کا رستہ کیا ہے، نہیں وسوسہ تو ہے، لیکن ایکچولی میں یہ کہنا چاہ رہا ہوں یا پوچھنا چاہ رہا ہوں کہ اس کے طریقے کیا ہیں، کس راہ سے وسوسہ کرے گا، کیا ڈالے گا، کیا سکھائے گا، کن رستوں پہ لے کے جائے گا، یہ اسپیسیفکلی
سیدھے رستے پہ ڈیویٹ کروائے گا، ایک تو سیدھے رستے پہ آ کے دنیا چیزوں میں انٹرسٹ لگائے گا تاکہ اسی میں لگے رہے، جو ان سے ہٹ چکے ہیں ان کو اس میں لگائے گا، وہ خود نمائی میں چلے جائے،
یعنی ایک تو زینت، دنیا کو زینت دے کر لانا سامنے کہ یہ زیادہ امپورٹنس والی چیز بن جائے بالمقابل آخرت۔ اور ایک اور بات جو بہت اہم ہے، اور یہ سورہ نساء کی آیتوں میں ہے تقریباً 110 اور 115 کے درمیان، کہ جس میں ابلیس نے یہ بات کہی ہے اور قسم کھا کے کہی ہے کہ میں ان کو اس بات پر آمادہ کروں گا کہ یہ تیری بنائی ہوئی خلقت کو تبدیل کر دیں، جانوروں کے کان چیر ڈالیں اور اس قسم کے، یعنی کہ جو اس سے بیان کرنے کا مطلب یہ ہے کہ لوگ جو اپنی طرف سے رسوم و رواج کریٹ کرتے ہیں، اپنی طرف سے جو چیزیں کریٹ کرتے ہیں، ٹھیک ہے، یعنی کہ جیسے عرب میں اس وقت کیا تھا کہ وہ جانوروں کے کوئی خاص وہ تھی کہ جانوروں کے کانوں میں چیرہ لگا دیتے تھے کچھ اپنے، وہی شگون، نیک شگون، بد شگون اور فلاں اور فلاں، یہ سب چیزیں جو ہیں، یعنی جیسے ابھی بھی ہم لوگ جو بہت زیادہ اس میں شگون اور بد شگونی اور جادو اور ٹونے اور ان سب چکروں میں لگے رہتے ہیں نا، یہ تمام کی تمام چیزیں جو ہیں یہ ڈائریکٹلی پلئنگ ان ٹو دا ہینڈز آف شیطان ہے، اور اس کا جو بنیادی نتیجہ برآمد ہوتا ہے وہ کیا ہوتا ہے، تو امام علی علیہ السلام نے بھی بیان فرمایا نہج البلاغہ میں کہ جب انسان نجوم اور رمل اور جفر اور فلاں فلاں جو نام آج کل بڑے وہ ہیں، یا جادو اور اس قسم کی چیزیں، اگر اس میں آپ پڑ جائیں خدا نخواستہ کوئی بھی انسان اور مسلمان، اس کا ایمان خدا کی قوت و قدرت پر سے ختم ہو جائے گا، وہ اس جگہ پر نہیں رہے گا کہ ان اللہ علی کل شئ قدیر یا واللہ خیر حافظا وہو ارحم الراحمین، یہ سب ختم ہو جائے گا، اس کا کام صاف، اور وہ نہروان کے اس میں جو آپ کا نہج البلاغہ میں ہے بھی جملے، ٹھیک۔ تو شیطان کا جو، یعنی یہاں پر آپ اگر غور کریں کہ شیطان کی جو بنیادی ٹیکنیک ہوتی ہے وہ کیا ہوتی ہے، جو پچھلی دفعہ بھی میں نے آپ کو آیت سورہ رات کی پڑھ کر سنائی تھی کہ بائی ڈیفالٹ یعنی بغیر مانگے انسان اور قوم یا خاص طور سے مومنین اور مسلمین وہ خدا کی پناہ کے سائے میں ہوتے ہیں، ان کے سروں پر اللہ کی رحمت اور حفاظت کا سایہ ہوتا ہے، ٹھیک ہے، ایون آپ نہ مانگیں تب بھی بائی ڈیفالٹ۔ تو شیطان کا پہلا حربہ یہ ہوتا ہے کہ اس سائے میں سے اور اس محفوظ قلعے میں سے پکڑ کے باہر نکالو، ٹھیک ہے، تاکہ پھر میں ان کو اپنے ٹارگٹ پر لے سکوں، اور اس کے لیے جو اس کے اور یعنی اور شیطان وہ دشمن ہے جو عدو مبین ہے، تو یعنی اس کی کوئی چال آپ سے چھپی بھی نہیں ہے، ٹھیک ہے، یعنی اس کا کوئی بھی حربہ ایسا نہیں ہے جو آپ کو پتا نہ ہو، اور اب یہ انسان کا کمال ہے کہ سب کچھ جاننے کے باوجود اسی جال میں پھنستا ہے جا کے۔ तो उसने ये बात बता दी है कि मैं क्या करूंगा, कैसे इब्ने आदम को गुमराह करूंगा, पकड़ूंगा, अपने अपने इन्हें खुदा की विलायत से निकाल कर अपनी विलायत में लाऊंगा, इन इन तरीकों से लाऊंगा। ठीक, तो उसमें एक बात हमको यहां भी समझ में आ रही है कि अगर खुदगर्जी और नाशुक्री, तो इसका मतलब यह है कि फिर इनकी वजह से लोग विलायत खुदा से निकलकर अक्वाम विलायत शैतान में दाखिल हो जाती हैं, और इबलीस का गुमान उनके बारे में सच हो जाता है, कि यानी क्या गुमान सच हो जाता है, फत्तबाऊ हो, कि अब ये उस दीन के पैरोकार नहीं है बल्कि अब ये मेरे पैरोकार हैं। उसका गुमान क्या था कि मैं इंसानों को अपना पैरोकार और अपना फॉलोअर बना सकता हूं। ठीक है, अच्छा, ये उसका गुमान है। खुदा ने वो तमाम के तमाम चीजें हमको प्रोवाइड की हैं कि जो इसके अगेंस्ट हैं, यानी कि जिसकी वजह से ये सारी बातें सही ना साबित हों। रहमत है, मग़फ़िरत है, हिदायत है, तौबा है, ये तमाम उमूर हैं कि जो हमारे सामने रख दिए गए, लेकिन उसके बावजूद शैतान ये होप करता है, उम्मीद करता है कि इंसानों को खींचकर अपनी विलायत में ले आएगा, और वो सच्चा साबित हो जाता है उसका अक्सर औकात। ठीक, ये बात थी। अब इसी को आगे बढ़ते हुए के अक्वाम के ही बारे में जो बात हमारी हो रही थी कि यानी इन इज्तमाई उमूर में कामयाबी और नाकामी पता चलती है, सामने नजर आती है, कि जो कुछ आपको दिख रहा होता है अपने सामने, वही समझ लें असल है, असल होता है। उसके पीछे आप ज़्यादा स्पेक्यूलेट करने की या कोई और शिके निकालने की कोशिश ना करें। ठीक है, यानी अक्वाम की हालत में जो आपको दिख रहा होता है वही असल ही है। ठीक है, जो लेकिन अब हालत में बहरहाल एक बात का तायुन रखना ज़रूरी है कि अगर हम फ़कत और फ़कत दुनियावी एतबार से देखेंगे तो ज़ाहिर है किसी गलत जगह पे पहुंच जाएंगे। यानी अगर किसी कौम में हम देखें कि किसी लेवल पर ज़ाहिरी खुशहाली मौजूद है, और अब उसके बाद हम फौरन फैसले कर लेंगे बस बेहतरीन, तो वो मामला जो है ना फिर वो गलत होता है। जैसे मैंने आप लोगों की खिदमत में अर्ज किया था कि आप अगर थोड़ी गहरी नज़र से देखें और तहकीक करें तो मगरिब की किसी एब्सोल्यूट खुशहाली का जो नज़रिया है ना, वो आपको काफ़ी हद तक होक्स और प्रोपेगेंडा दिखेगा। ठीक है, इवन उनकी साइंटिफिक और इंडस्ट्रियल रेवोल्यूशन के बाद भी उनके शहरों के और इलाकों के और जगहों के हालात काफ़ी ख़राब रहे। ठीक है, उसकी बहुत सारी मिसालें मौजूद हैं हमारे सामने अगर आप बाकायदा उसको देखें। लेकिन यानी जो मैं पिछली दफ़ा भी एक बात कह रहा था कि अगर वैसे आप देखें कि US में क्राइम रेट कितना है और वहाँ क्राइम रेट कितना है और क्या हो रहा है क्या नहीं हो रहा, तो वो तकरीबन हमारे इलाकों से ज़्यादा निकलता है, जितने कत्ल हो रहे हैं और डाके पड़ रहे हैं और सारी चीज़ें हो रही हैं। लेकिन उसके बावजूद जो है वो सारी की सारी बदमनी और दहशतगर्दी कहाँ पर है, वो उधर है और इधर कुछ नहीं है। यानी पिछले 2 सालों से आप तकरीबन हर महीने पढ़ रहे हैं वो जो शूटिंग है, मास शूटिंग के वाकयात जो हैं USA में। ठीक है, लेकिन वो कुछ नहीं है, वो जो 12, 15, 18 लोग ऐसे ही मर जाते हैं शॉपिंग सेंटर में और इधर उधर जाके, वो कोई ऐसी बात नहीं है। तो यानी कहने का मतलब ये है कि जिसकी हालत वाकयन अच्छी है, यानी फॉर एग्जांपल कि आप अगर जैसे देखें ईरान के हवाले से, और शुरू में जब इनकलाब के बाद जब जाना हुआ था, हालांकि मैं तो 10-12 साल के बाद गया हूँ उसके, लेकिन वो जो पहली दहाई और 2 दहाइयां हैं बहुत ही अमनियत, और अभी भी इतना ज़्यादा वो नहीं है कि आपको बाकायदा फील हो वहाँ जाके कि बड़ी पुरसकून जगह है। या जैसे अल्हम्दुलिल्लाह कभी करबला या कूफे या उन जगहों पे जाके कि ये तमाम एक महसूस होता है इंसान को कि यहाँ पर एक अमनियत है, सुकून है। तो मेरे कहने का मतलब बहरहाल इन तमाम बातों से ये है कि सिर्फ ज़ाहिरी जो चकाचौंध और जो प्रोपेगेंडा हो रहा होता है ना, सिर्फ उस पर ना जाएं, बल्कि चीज़ों को थोड़ा सा दिक्कत की नज़र से भी देखें کہ کیا ہو رہا ہے. یعنی مثال کے طور پر میں نے خود اس چیز میں پڑھی ہیں کافی کہ ارلی 20th سینچری میں جو ویسٹ کے اندر یورپ کے اندر جو تھوڑے سمجھدار لوگ تھے وہ بہت زیادہ پریشان تھے اپنے معاشرے کی صورتحال سے, اور ان کا خوف اور خدشہ جو ہے نا وہ تھوڑے ہی دنوں میں صحیح ثابت ہو گیا کہ جب پہلی نصف صدی میں دو ورلڈ وار دیکھی انہوں نے, اور اللہ نہ کرے کہ وہاں پر جو تباہی آئی ہے ان دو جنگ عظیموں میں کہ کبھی ہمیں اس کا سامنا کرنا پڑے, کہ اس کا تصور کرنا مشکل ہے کہ جتنی تباہی مطلب یو کے میں, جرمنی میں, فرانس میں, آسٹریا, جو یورپ کے بہت سارے ممالک ہیں. تو یعنی کہنے کا مطلب یہ کہ اگر آپ اوور آل دیکھیں گے نا تمام چیزوں کا قومی اور اجتماعی اعتبار سے جائزہ لیں گے تو یہ تمام کی تمام باتیں آپ کو سمجھ میں آئیں گی کہ جو لوگ خدا کے دین کے مخالف جاتے ہیں, خدا کے مقابلے میں کھڑے ہونے کی کوشش کرتے ہیں, جو لوگ ایون لنگڑا لولا ایمان بھی لے کے چل رہے ہوتے ہیں, ان تمام کو آپ کمپیئر کر سکتے ہیں کہ قومی سطح پر جو ہے نا ان کے ساتھ نظام خدا کیسا سلوک کرتا ہے. لیکن اب جیسے فار ایگزامپل ہمارے پاس جو چیز بہت بری ہو گئی ہے وہ کیا ہو گئی, یہی والا مسئلہ بہت برا ہو گیا نا, خود غرضی اور ناشکری والا مسئلہ بہت برا ہو گیا.
تو ایک اخلاقی معاشرہ تھا اور اس میں اجتماعیت میں بھی جیسے کہنا چاہیے کہ اللہ کی طرف سفر تھا, لیکن اس معاشرے میں بھی بے چینیاں اسی حساب سے تھی. رسول اللہ کی رحلت ہوتے ہی دیکھیں معاشرے میں کیا ہو رہا ہے.
نہیں, میں بار بار وہی کہتا ہوں نا کہ تھوڑا سا آپ کو دوسرے طریقے سے بھی جائزہ لینا ہوگا. وہ معاشرہ وہ نہیں تھا جو میں اور آپ سمجھتے ہیں, یعنی ان تمام خرابیوں کے باوجود بھی وہ والی بات نہیں تھی جو ہمیں اور آپ کو لگتا ہے نا کہ فتنے فساد خالی باب برپا ہیں, ایسا نہیں تھا.
اگر رسول اللہ کی رحلت کے بعد آپ فوراً ہی دیکھیں, اگر یہ تو سمجھیں کہ شیعہ سنی اتفاق کے ساتھ یہ واقعات ہوئے ہیں,
واقعات ہوئے ہیں یہ, اور یہ واقعات تھرو آؤٹ ہیں ہسٹری میں. یعنی کہ جیسے ہی مثال کے طور پر حضرت یوسف علیہ السلام گئے تو بنی سے ان کے اندر مسائل ہوئے, اور رفتہ رفتہ پھر ان پر قبطی قوم حاوی ہو گئی. اسی طریقے سے حضرت موسیٰ علیہ السلام نے جیسے ہی فرعون کو ختم کیا وہ بنی اسرائیل گوسالے کو پوجنا شروع ہو گئے, یہ ہو گیا وہ ہو گیا مسائل, وہ سب اپنی جگہ رہتے ہیں. یعنی کہ ابھی تک کوئی بھی دینی اعتبار سے ایسی قوم نہیں آئی ہے, اور وہ انشاءاللہ ہمارا آخری پوائنٹ یہی ہوگا کہ ابھی تک کوئی ایسی قوم نہیں آئی ہے کہ جو ان اقدار کو کما حق ہو قائم رکھ سکے. پرابلم سب کے پاس آئی ہیں, سب نے ڈیویٹ کیا ہے, گڑبڑ کی ہے, وہ سب معاملات ہوئے ہیں. لیکن اس کے باوجود دیکھیں, میں آپ کو ایک انڈیکیٹر دیتا ہوں چیزوں کو سمجھنے کے لیے کہ جب رسول خدا کی زندگی تھی اور جو مسلمان معاشرے کے یعنی اسلامی حکومت کے قیام کے لیے یا اسلامی نظام کے قیام کے لیے جو جہاد ہو رہا تھا, تو اس میں ہم ہر جگہ دیکھ سکتے ہیں کہ جیسے امام علی علیہ السلام اس جہاد میں پیش تھے اور ایک لحظے کے لیے بھی قدم پیچھے ہٹانے والے نہیں تھے, لیکن فتح مکہ کے بعد آپ اگر غور کریں تو آپ یہ دیکھیں گے کہ یہی امام علی جو ہیں وہ انتہائی نرم ہو چکے ہیں. سمجھ رہے ہیں؟ یعنی ایون اگر آپ خوارج کے واقعے کو بھی دیکھیں نا, تو اس کو بھی امام علی علیہ السلام نے اتنی سافٹلی ڈیل کیا ہے کہ جب تک انہوں نے مجبور نہیں کر دیا کہ ان کے خلاف تلوار اٹھائی جائے, آپ نے اقدام نہیں کیا. تو یہ تمام کی تمام باتیں خود ایک چیز بتا رہی ہیں, ٹھیک ہے, ایک چیز جو ہے نا وہ بتا رہی ہیں کہ جب یعنی کہ وہ ایک اسلامی معاشرہ اور وہ سب چیزیں قائم ہو گئی تھیں تو وہاں پر خود آئمہ علیہ السلام کی جو کنسیڈریشنز تھیں وہ نہیں تھی, وہ آپ کی اپروچ وہ نہیں تھی کہ جو کفر و شرک والے ماحول میں تھی. یعنی یہاں پر غلطیاں ہیں, اس میں کوئی انکار نہیں کر رہا کہ غلطیاں نہیں ہوئی ہیں, خرابیاں نہیں ہوئی ہیں, فتنے نہیں پھیلے, लेकिन उसके बावजूद जो एक ओवरऑल एक डायरेक्शन होती है, एक मूवमेंट होती है, वो अपनी जगह पर मौजूद रही है। और इसको हमारे भी उलमा ने इस बात को कबूल किया है, शहीद मुताहरी ने, बाकी हजरात ने भी, मतलब इस बात को कि उन तमाम खराबियों के बावजूद मुसलमान माशरा आगे गया है, हर तरीके से आगे गया है। और इस बात में तो किसी को भी कोई शक नहीं है ना कि ये ने कि जो दुनिया की बड़ी बड़ी तहजीबें हैं उनमें से एक अगर इस्लामी नहीं तो मुसलमान तहजीब ज़रूर है। यानी हम उसको ठीक है, हम अपने पॉइंट ऑफ व्यू से ये नहीं कहेंगे कि वो इस्लामी तहजीब थी, कि इसलिए नहीं कहेंगे कि उसमें इस्लाम की तमाम अकदार नाफिज नहीं हो रही थी, लेकिन मुसलमान कौम की तहजीब बेस्ड ऑन इस्लामिक टीचिंग्स, तो इसको कोई भी डिनाई नहीं कर सकता कि जो तकरीबन 600 साल तक और उसके बाद जो यानी कि आपका जो दोबारा रेनेसा शुरू हुआ है वो रेनेसा वही इस्लाम की बुनियाद पर है। यानी ये ग्रीक व्रीक तो उनको बाद में पता चले हैं, आपको पता है ये ग्रीक वगैरह उनको मुसलमानों के थ्रू पता चले हैं ज्यादा, क्योंकि इब्न सीना और दूसरे लोगों ने जो है वो उन पर उनके फलसफे और उन पर काफी काम किया हुआ था।
तो इसमें एक बात मुझे समझ में आ रही जो आप कह रहे हैं, इस माशरे में मसलन जाहिरी हो कुछ भी हो, जो इमाम अली ने कहा था कि मसलन तुम कुरान अपने लफ्जों में कुरान पे तुम लोग अमल करो ऐसा ना दूसरी अकवाम तुम वो अमल करके वो तो आगे निकल जाए, तो यानी अमल कर से मुराद कि कुरान का जो मैसेज है वो एक तकवीनी सूरत में कि जो भी उस पे अमल कर ले
बिल्कुल ही
उसको वो हासिल।
इसलिए कि कुरान हमेशा बात करता है सिफात के टर्म्स में, क्वालिटीज के टर्म्स में।
इसमें वो चीज जरूरी है कि अगर वो खुदा को वहदहुला शरीक नहीं मान रहा मगर वो कुरान के बाकी मैसेज पे अमल कर रहा है, मसलन झूठ नहीं बोल रहा, मसलन वो दूसरे इंसान के साथ जुल्म नहीं कर रहा, मसलन वो दूसरे से हसद नहीं रख रहा, क्या इसको ये चीज उस तकवीन
एक हद तक एक हद तक होगी, लेकिन मसला ये है कि फिर वो क्यों ये काम कर रहा है।
नहीं, ये मसला
इसमें ये ऐसा आमतौर से नहीं होता है, क्योंकि ज्यादातर जगहों पर यानी आप देखें वेस्ट की भी, मैंने कई दफा आप लोगों को ये मिसाल दी है कि वेस्टर्न सोसाइटी भी दीन की बुनियाद पे खड़ी हुई है। नहीं नहीं वो जो है मैं उसको इनकार नहीं कर रहा, अब मैं इज्तमाही तौर से बात कर रहे हैं ना कि ये वाला जो माशरा है ना ये भी दीनी और बल्कि उन दीनी अफराद की बुनियाद पर आगे बढ़ा है कि जो मुवाहिदीन थे ज्यादातर, जिन्होंने उस ट्रिनिटी वाले और उन तमाम चर्च वाले मसले से बगावत की थी। तो अगर आप देखें तो हर जगह आपको कानून एक ही दिख रहा है, ठीक है, और उस खुदा के कानून में कौमों के हवाले से रियायत बहुत ज्यादा है। यानी जो पिछली दफा मैंने कहा था कि तकरीबन 5% लोग भी अगर शरायत पूरी कर दें तो 95% जो इधर उधर बिखरे हुए हैं या उनको नतीजा मिल जाता है, उनको भी फायदा हो जाता है। तो इस यानी इज्तमाही लेवल पर और इज्तमाही सतह पर खुदा की तरफ से रियायत बहुत ज्यादा है, बरकतें बहुत हैं। यानी अगर आप इसको ये कहें ना कि अगर थोड़े से लोग भी किसी कौम में सही मानों में एक अच्छाई पर और सच्चाई के रास्ते पर कायम हो जाएं तो उनकी बरकतों से बहुत कुछ हो जाता है। यानी जैसे अभी हमने देखा अपनी नजरों के सामने कि जो अल्हम्दुलिल्लाह जो उराफा और ये लोग शुरू हुए, आप देखें इनकी बरकत से हमें मतलब मिल्लत तशय्यो को, यानी सिर्फ नहीं ये एक मुल्क नहीं पूरी मिल्लत तशय्यो अहले बैत के मानने वालों को कितना फायदा हुआ, यानी हम सब उसी के बेनिफिशियरी हैं कि वो जो हालांकि अगर आप उन लोगों को गिने तो कितने हजार भी नहीं है, यानी उस रस्ते के लोगों को अगर आप गिने तो हजार भी मुश्किल से मिलेंगे आपको। तो ये चीज है, यानी जैसे मिसाल के तौर पर वही बात है ना, मैं कह रहा हूं कि अगर हम लोग अगर हमें एक बात समझ में आ रही है, हम इस पर मजबूती से कायम हो, हम उस राह को तय करने की कोशिश करें, इंशाल्लाह उसकी बरकत सिर्फ हमें नहीं मिलेगी बाकी इस पूरे माहौल को भी मिलेगी, उसकी वजह से और पूरे सिस्टम और निजाम पर रहमत खुदा आएगी। तो यही होता रहे हमेशा कि वो ठीक है कि वो बनी इसराइल भी उतने नालायक थे, मुसलमानों ने भी वही नालायकियां की, वो जो क्रिश्चियंस थे उन्होंने भी ये सब हरकतें की, सभी सभी एक ही ट्रैक पर हैं। لیکن یہ کہ جو تھوڑے تھوڑے افراد اس میں بہتر آتے رہتے ہیں, جو صحیح رستے پر قائم رہتے ہیں, تو اس کی وجہ سے جو ہے نا یوں سمجھ لیں آپ کا قافلہ حرکت کرتا رہتا ہے, آگے بڑھتا رہتا ہے. تو یہ خدا کی بہت بڑی رحمت ہے ہم لوگوں پر. نہیں وہ تو خیر بالکل ہی ایک الگ ہی, وہ تو ایک الگ ہی چیز ہو جائے گی. ہاں امام علیہ السلام کے ظہور کی خاص بات ہے کہ وہ ریورسل آف دا آرڈر ہے, کہ ابھی تک ہیومینٹی جتنی ہے اس میں برائی اچھائی پر غالب رہی ہے, اور حقیقتاً اگر آپ اچھائی کو دیکھیں تو وہ سوائے فلیشز آف لائٹننگ کے اور کچھ بھی نہیں ہے, باقی سب ڈارکنیس ہے, یعنی ڈومیننٹ ڈارکنیس ہے. لیکن اب جو انشاءاللہ ظہور امام کے بعد جو تبدیلی آنے والی ہے نا, وہ اس کا الٹ جانا ہے, یعنی اچھائی برائی پر غالب آ جائے گی اور برائی بیک فٹ پہ ہوگی اور رفتہ رفتہ کر کے ختم ہو جائے گی.
تو اچانک سے ایسا کیا ہوگا
کہ اس طرح اچانک سے, مطلب مجھے تو نہیں سمجھ میں آتا کہ اچانک سے ہوگا. نہیں دیکھیں اب مسئلہ یہ ہے کہ آپ اگر اس بات کو غور کریں کہ یعنی آج کی دنیا میں irrespective of religious affiliations, اب کافی زیادہ لوگ دنیا کے اندر رائٹ اینڈ رونگ کی بنیاد پہ سوچنے کے لیے تیار ہیں یا نہیں ہیں, کافی حد تک ہے یہ چیز بڑھ رہی ہے. ہاں ہاں یعنی کہ رائٹ اور اب وہ اتنی دھاندلی نہیں ہے, ہے نا, جو پہلے جینے کے جس زمانے میں جو بنو میاں کر گئے یا بنو عباس کر گئے, اب مشکل ہے یہ کام اس قسم کی حرکتیں کرنا. یا اسی طریقے سے آپ دیکھیں جو ایک بہت پازیٹیو چینج آئی ہے ہیومینٹی میں, وہ یہ کہ اب جو حکمراں ہیں اب بادشاہ بننے والا کوئی نہیں ہے, ہے نا, مطلق العنان, جو دل چاہے کر دو, جو دل چاہے حکم, اب یہ سب نہیں چل رہا. اب حکمرانوں کی بھی صحیح سے ٹانگیں کھینچی جاتی ہیں اور کان مروڑے جاتے ہیں. تو یہ باتیں, یہ تبدیلی آ رہی ہے نا, یعنی کہ ہم اس رستے پر اس راہ کی طرف سے قریب ہو رہے ہیں, کیونکہ یہی تو مین ریکوائرمنٹ ہے. کیونکہ امام یعنی امام زبان علیہ السلام اور امام حسن میں کوئی فرق تھوڑی ہے, لیکن یعنی یہ تھوڑی ہے کہ اگر امام حسن کوئی اور بات کہہ رہے تھے اور یہ امام زمان علیہ السلام کوئی اور بات کہیں گے. لیکن امام حسن علیہ السلام کے دور میں ان کے اپنے لوگوں کو ان کی بات سمجھ میں نہیں آ رہی تھی, لیکن اب انشاءاللہ وہ تبدیلی آ جائے گی انسانیت میں کہ انسانوں کی اکثریت کو امام کی بات سمجھ میں آئے گی. اچھا اس میں ایک اور جو بڑی خاص بات ہے, یہ یعنی کہ جب خدا کسی قوم کو پکڑتا ہے اور ان کو مطلب ان کے ناشکرے پن پر, ہاں بلکہ مجھے یوں کہنا چاہیے کہ جب لوگ ناشکرے ہوتے ہیں تو پھر کیا ہوتا ہے, پہلے نعمتیں یعنی خدا کی طرف سے جو ہے اصلاً نعمتیں ہوتی ہیں, اور لوگ اگر ناشکرے ہوتے ہیں تو پھر اس کے بعد ان پر پرابلمز آنا شروع ہوتی ہیں. لیکن پرابلمز کے فیزز ہیں, ٹھیک ہے, اس کو سمجھنا ضروری ہے. وہ دوسری جگہوں سے آیت نمبر 42-45 سورہ انعام, کہ وہ جب خدا کی طرف سے سختیاں آتی ہیں تو کن فیزز میں آتی ہیں. وَلَقَدْ أَرْسَلْنَا إِلَىٰ أُمَمٍ مِّن قَبْلِكَ فَأَخَذْنَاهُمْ بِالْبَأْسَاءِ وَالضَّرَّاءِ لَعَلَّهُمْ يَتَضَرَّعُونَ, کہ اور ہم نے تم سے پہلے بہت ساری امتوں میں رسولوں کو بھیجا اور لوگوں نے جب اس کی ناشکری کی, پیغام ماننے سے انکار کر دیا, تو ہم نے ان کو سختی اور تنگی میں پکڑ لیا, یعنی ان پر سختیاں آنا شروع ہو گئیں, ان کی لائف تنگ ہو گئی. ٹھیک, یعنی وہی جو ہرے بھرے باغات تھے, پہلے وہ باغات ان کی زرخیزی کم ہونا شروع ہوئی, پھر رفتہ رفتہ بنجر اور اجاڑ ہو جاتے ہیں. تو سختیوں میں ہم نے ان کو پکڑا, کیوں, خدا کیا ایکسپیکٹ کرتا ہے. یعنی جیسے ہماری قوم ہے کہ ہم آج سے 50 سال پہلے عافیت میں تھے, سکون میں تھے, خوشحالی میں تھے نسبتاً, اب اس کے بعد سکویز ہو گئے, کیوں,
پلٹے
دوبارہ. لعلہم یتضرعون, اس امید میں इन्हें हमने जो इनको पकड़ा है, सख्तियों सख्तियां इन पर डाली हैं, इस उम्मीद में कि ये हमारी तरफ गिरियाओ जारी और आजजी के साथ पलटेंगे। अच्छा, यहां पर एक बात बहुत ज्यादा काबिल गौर है। लअल्ला का जो वर्ड होता है ना, यानी कि ये उस जगह पर आता है कि जहां पर आप कहते हैं इन द होप ऑफ, इन द एक्सपेक्टेशन ऑफ, इस तमन्ना में, इस उम्मीद में। यानी हमने इनको सख्तियों में क्यों डाला? इस उम्मीद और आरजू में कि ये तजर्रो करेंगे। ये खुदा कह रहा है, ठीक। अच्छा, अब यहां पर एक जो बड़ी अहम बात है वो ये है कि इस उम्मीद में नहीं कि ये इबादत गुजार हो जाएंगे। आप इस जुमले पे गौर कीजिए, इस लफ्ज पे, ठीक है। यानी हमारे यहां मिसाल के तौर पर क्या होता है, कोई सख्ती आ गई, जैसे अक्सर हमारे यहां मस्जिदों में होता है, जी आंधी आ गई, तूफान आ गया, तो अजानें होना शुरू हो गई मस्जिदों से, लोग नमाजों से गाफिल हो रहे हैं और लोग फलां से गाफिल। यानी फौरन तवज्जो किस पे जाती है? इबादतों पे। खुदा क्या कह रहा है, किस उम्मीद में हम तुम पर सख्तियां डालते हैं? कि तुम ताएब और पशेमान होकर गिरिया और जारी के साथ हमारी तरफ लौटोगे। यानी जोर किस पर है? अमल पर है या दिल की हालत पर है? यानी ये जो तुम अपने कल्ब में हमसे दूर हो चुके हो कल्बी एतबार से, उस गिरिया उजारी और दिल के नर्म हो, तुम्हारे दिल नर्म हो और तुम हमारी तरफ पलटो। ये नहीं कि तुम इबादतें हैं कि नमाजें पढ़ना ज्यादा शुरू हो जाओ, चार की आठ रकत, नहीं, ये सब नहीं। तजर्रो चाहिए हमें तुम्हारी तरफ से। फलौला इज जाअहुम बअसुना तजर्रउ, कि और उनको क्या हो गया है कि जब उन पर हमारी सख्ती आई और उन्होंने ये गिरिया उजारी या उस चीज को, नादानी और निदामत और पशेमानी को नहीं इख्तियार किया। क्यों? वलाकिन कसत कुलूबहुम, इसलिए कि उनके कल्ब कसी हो गए, पत्थर की तरह सख्त हो गए थे, अब उसमें नरमी बाकी नहीं रही। और जब कल्ब में नरमी बाकी नहीं होती है तो तजर्रो और गिरिया और आंख से आंसू नहीं टपकता है। وَزَيَّنَ لَهُمُ الشَّيْطَانُ مَا كَانُوا يَعْمَلُونَ, اور جو کچھ بھی وہ عمل کر رہے تھے شیطان ان سب کو ان کے سامنے زینت دے کر لے آیا۔ اب بتائیں یہی مصیبت ہمارے سامنے ہے یا نہیں ہے؟ کوئی بھی اپنی حرکتوں سے رجوع کرنے کو تیار ہے؟ سب کے لیے جو بھی وہ کر رہے ہیں نا وہ بہترین کام ہے۔ بغیر اس بات کو دیکھے پرکھے سوچے کہ یہ حکم خدا سے سیرت پیغمبر و معصوم سے کس حد تک ملتے ہیں یا نہیں ملتے، وہ اس کی کسی کو پرواہ نہیں ہے۔
شاید انفرادی طور پر ہو رہا ہوں، اجتماعی طور پر، معاشرتی طور پر ایسا نہیں ہو رہا۔
کیا چیز؟
تضرر و زاری اگر انسان پھنستا ہے تو ہو سکتا ہے کہ انفرادی حیثیت میں کر رہا ہو، لیکن معاشرے میں جو ظلم ہے۔
دیکھیں تضرر، آپ اس بات پہ غور کیجئے، تضرع زاری اس بات پہ رونا نہیں ہے کہ میں مصیبت میں ہوں،
نہیں، دوری سے۔
ہاں، تضرع و زاری اس بات پر کرنا ہے کہ یہ میں کیا کر بیٹھا ہوں، میری کیا حالت ہے، میں نے اپنے آپ کو اپنے رب سے کتنا دور کر لیا ہے۔ انڈیویژول، لیکن اس کا اثر نہیں ہوتا نا، اس کا اثر نہیں ہوتا، کیونکہ انڈیویژول کا اثر بھی اس وقت ہوتا ہے کہ جب وہ اپنی ذات سے باہر نکلتا ہے۔ اگر یعنی اللہ ایک ہی وہ بالکل مجبور نہ ہو جائے، بعض اوقات ایسی صورتحال ہوتی ہے کہ ایک انسان کچھ بھی نہیں کر پاتا، لیکن وہ بھی اس پر ڈپینڈ کرتا ہے کہ وہ اپنی ذات کے خول سے باہر نکلے، ٹھیک۔ تو شیطان نے ان کے اعمال کو ان کے سامنے زینت دے دی، ہم نے ان پر سختی بھیجی، لیکن انہوں نے اس کے مقابلے میں وہ نہیں کیا جو ہمیں امید تھی۔ اور ریزن، یعنی کہ اب آپ کو اچھے طریقے سے پتا چلی ہے کہ ریزن خدا کہاں پہ دیکھ رہا ہے؟ قلوب پہ دیکھ رہا ہے۔ خدا کی نظر دلوں پر ہے لوگوں کے، اور ہم کہاں پر ہیں؟ ظاہر پر ہیں۔ ठीक है, ये कर लो, वो कर लो, फला कर लो, इवन दुआ कर लो, इज्तमाई दुआएं पढ़ लो, हकीकतन इन तमाम चीजों से फायदा नहीं होता है। अगर दिलों में वो नरमी और तवज्जो इल्लाह ना हो, खुजू व खुशू ना हो। फलम्मा नसूमा ज़ुक्किरू बिही, अब उसके बाद क्या हुआ, ये फेज नंबर टू, ठीक है। फेज नंबर टू क्या था, सख्तियां आ रही थी और सख्तियों में उम्मीद क्या थी कि लोग अपनी गलतियों पर नादिम और पशेमान होकर और पलटेंगे खुदा की तरफ और रुजू करेंगे और अपने तरीकों को सही करेंगे और अपने दिलों को खुदा की बारगाह में हाजिर करेंगे, ठीक। लेकिन हुआ क्या कि दिल कल्ब कसी हो गए और शैतान ने उनके आमाल को उनके सामने लाके जीनत देकर रख लिया कि जो तुम कर रहे हो बेहतरीन है। यानी जैसे आज हमारे साथ भी यही प्रॉब्लम है ना कि हम इस बात को मानने को तैयार ही नहीं कि हम कुछ गलत कर रहे हैं, कि हमारी सारी मुसीबतों का जिम्मेदार कोई और है, हमारे सारे मसाइल के और परेशानियों का की जिम्मेदारी किसी और पे जा रही है, हम कुछ गलत नहीं कर रहे। तो ये बिल्कुल वही उसी कैटेगरी में बात आ रही है कि वज़ैन लहुम शैतानु मा कानू यअमलून। फिर क्या होता है, अभी भी एंड नहीं है, इन्हें रहमत खुदावंदी यहां पर भी बात खत्म नहीं करती है। फलम्मा नसू मा ज़ुक्किरू बिही, और जब वो बिल्कुल भूल गए जो उनको अच्छे तरीके से याद दिलाया गया था। ज़ुक्किरू नहीं है, ज़ुक्किरू है, यानी जो बहुत अच्छे तरीके से उनको याद दिलाया गया था और उनके सामने वाजे कर दिया गया था। फिर क्या हुआ, फताहना अलैहिम अबवाब कुल शय, हमने उन पर हर चीज के दरवाजे खोल दिए। मिसाल के तौर पर अगर ये हमारी नहीं सुधरती और उसके बाद आप देंगे एकदम खुशहाली आ जाए, मादी खुशहाली, तो ये अजाब का नेक्स्ट फेज है, ठीक है। यानी अच्छा, और उसमें देखें एक बात और, ये यहां पर अब बारीकी है कि ये सवाल हम अपने आप से कर सकते हैं कि अभी हम ये कह रहे हैं कि एक सोसाइटी में अगर मादी खुशहाली है तो वो भी, मतलब कि अगर वो ईमान और तकवा पर हैं तो मादी खुशहाली को भी देखेंगे, लेकिन अब यहां पर हर चीज में जो बरकतों के, यानी हर चीज बरकतें नहीं, हर नेमतों के दरवाजे जो खुल रहे हैं जाहिरी और मादी नेमतों के, तो अब ये वाली जो खुशहाली है ये अजाब का पेश खेमा क्यों बन रही है। तो अब यहां पर एक बारीक नुकता आ रहा है, वो नुकता, या आप कैसे पहचानेंगे कि ये कौम जो मादी खुशहाली में है ये अजाब के थर्ड फेज में है, या ये कौम जो मादी खुशहाली को देख रही है ये खुदा की रहमत और इनामात के साए में है, कैसे पहचानेंगे?
अल्लाह की तरफ है तो अल्लाह की तरफ से, और
कैसे पहचानेंगे कि वहां पर अकदार इलाही या शैतानी में से कौन सी चीज नाफिज है, ठीक है। अरे बात समझ में, यानी कि जिन अकवाम में जो इन मादी नेमतों को एंजॉय कर रहे हैं खुदा की रहमत और बरकत, और उस आयत के ज़ैल में कि लफताहना अलैहिम बरकातिम मिनस समाए वल अर्ज़, अगर ये उस जगह पर है, उस डोमेन में ये कौम है, तो वहां पर आपको क्या मिलेगा, अकदार इलाही नाफिज होती हुई मिलेंगी, ठीक है। अकदार जाहिरी आमाल नहीं, अकदार इलाही गॉडली वैल्यूज वहां पर इम्प्लीमेंट होती हुई नजर आएंगी। और वो कौम जो जिसकी खुशहाली अजाब के थर्ड फेज के का हिस्सा है, वो कौम आपको खुदा से दूर जाती हुई नजर आएगी, वहां पर शैतानी अकदार आपको ज्यादा इम्प्लीमेंट होती हुई और नाफिज होती हुई नजर आएंगी, ठीक है। तो ये एक थोड़ा सा डायलेमा है कि एक तरफ खुदा ये कह रहे हैं कि अगर आमनु व तको, हम उन पर आसमान और जमीन के बरकतों के दरवाजे, लेकिन एक फर्क है बरकतें और हर शय के दरवाजे, यहां बरकतें नहीं है, یعنی وہی برکات نہیں ہے ان کے پاس, چیزیں بہت ہیں. اور یہ ایک ایسی بات ہے نا کہ یہ آپ اگر دیکھیں نا تو پاکستان کے حوالے سے یہ اتنی زیادہ وضاحت کے ساتھ نظر آتی ہے کہ جب مطلب یہ ملک بنا تھا, بہرحال اس کے پیچھے بہت خون گیا, بہت کچھ گیا, آئیڈیل سچویشن تو نہیں تھی لیکن ایک چیز تھی, ایک قربانی تھی. تو اس وقت جو امن تھا, سکون تھا, زندگی کی برکت تھی, جو ہم نے خود آپ نے بھی سنا ہوگا اپنے والدین سے, ہم نے بھی سنا کہ اس قسم کی کوئی مسائل نہیں تھے, ایون چوری چکاری والے بھی کوئی اتنے زیادہ خوفناک باتیں نہیں تھیں, لوگوں میں میل ملاپ تھا, میل ملاپ بہت تھا, ساری چیزیں تھیں. اور جبکہ وسائل بہت کم تھے, ٹھیک ہے, وسائل بہت کم تھے آج کے مقابلے میں. یعنی اگر آج آپ اس قوم کا حال دیکھیں نا تو اس کے مقابلے میں وہ 100 times زیادہ دولت مند ہے, 100 times زیادہ دولت مند ہے, لیکن کیا ہو رہا ہے, برکت نہیں ہے. اس کو کہتے ہیں برکت. اگر آپ اس کو تھوڑا سا کمپیئر کر کے دیکھیں نا شروع میں, شروع کے حالات کو اور بعد کے حالات کو, اس کو کہتے ہیں برکت. برکت چیزوں سے نہیں آتی حقیقتا. کہ برکت فقط چیزوں سے نہیں آتی ہے, ٹھیک ہے, وہ جو ایک سکون اور امنیت والی حالت ہوتی ہے کہ جس کو آپ انجوائے, یعنی کہ جیسے آپ یوں کہہ لیں نا کہ آپ اگر ایک لقمہ لیں کسی بھی چیز کا, کسی بھی غذا کا, تو آپ کا پورا بدن اس کی لذت اور سرور کو محسوس کرے, یہ برکت ہے خداوندی ہے اس نعمت کی. ورنہ یہ کہ دسترخوان بھرا ہوا ہو اور کسی بھی کھانے کو مزے سے نہ کھا سکیں آپ, لذت سے نہ کھا سکیں, ٹھیک, تو ہر چیز چیزوں سے بھر دیں گے ہم, ہر چیز کے دروازے کھول دیں گے ان پر. حتی اذا فرحوا بما اوتوا, یہاں تک کہ جب وہ بالکل ہی اس خوشی سے بے حال ہو جائیں, اخذناہم بغتتن, پھر ہم ان کو اچانک پکڑ لیں گے, جس کو وہ بالکل بھی توقع نہیں رکھ سکتے تھے. فَإِذَا هُم مُبْلِسُونَ, اور پھر وہ اسی حالت میں مایوس ہو کر ختم ہو جائیں, ٹھیک. تو یہ بات ہم نے سمجھ لی نا کہ یعنی اقوام کے حوالے سے جب ان سے ان لوگوں پر تکلیفیں آتی ہیں, مصیبتیں آتی ہیں, تو اس کے بھی مختلف وہ ہوتے ہیں, فیزز ہوتے ہیں. پہلے خدا سختی میں پکڑتا ہے, سختی میں پکڑنے کے بعد نظام خدا اس بات کی امید رکھتا ہے کہ یہ توبہ کریں گے, پلٹیں گے, اپنے نفوس کی حالتوں کو درست کریں گے, اور اگر لوگ اس حالت میں ایک عرصہ گزار دیں تو پھر ان پر چیزوں کے دروازے کھل جاتے ہیں, وہ اپنے آپ کو ظاہراً نعمتوں میں بھرا ہوا دیکھتے ہیں, اور پھر اس کے بعد اچانک ان کو ان کی پکڑ ہو جاتی ہے, اور ان کی فقط دابر القوم الذین ظلموا, اور پھر ان کی پشت کو کاٹ دیا جاتا ہے, یعنی پھر پیچھے کچھ نہیں رہتا, دے آر گون, ختم.
تو ان کے قلوب فوراً ایک دم چینج ہو گئے اور اللہ کی طرف انہوں نے رجوع کیا, وجہ سے عذاب الہی جو ہے وہ رکیا.
دیکھیں اس میں بھی جو تھے نا وہ پوری قوم نہیں تھی, اس میں بھی چند افراد تھے کہ جنہوں نے جب اس بات کو دیکھا کہ انہیں ان کو دو باتیں نظر آئیں, ایک تو یہ کہ عذاب کے آثار نظر آئے, اور دوسرا یہ کہ حضرت یونس علیہ السلام جو تھے وہ ان کو چھوڑ کے چلے گئے, تو ان کو پھر یہ سچویشن بہت الارمنگ لگی. ان کے جو کچھ سمجھدار لوگ تھے, پوری قوم نہیں, تو انہوں نے پھر سب کو کہا کہ اب ہمارے لیے مصیبت ہے, اب ہم نہیں بچیں گے, تو سب باہر نکلو. مطلب وہ سب وہ جو ہے نا کہ جو ایک آہوزاری کا ایک طریقہ ہے کہ ایون جانوروں میں بھی ان کو, ماؤں کو بچوں سے الگ کر دو, انسانوں میں بھی الگ کر دو, اور سب اپنے سروں پر خاک ڈالتے ہوئے گھروں کو چھوڑ کر صحرا, یہ تضرع زاری کا. تو اس حالت میں وہ سب کو لے کر, اور قوم نے بات مانی, मतलब वो बात वही है जो आप जो अभी तक सारी सिचुएशन जो चल रही है ना वो यही चल रही है कि आपके 2-3% लोग सही होते हैं, बाकी 95% अगर उनकी बात मान लें या कम से कम अपोज ना करें, रोड़े ना अटकाएं, तो कौम का भला हो जाता है। और अगर वो उसी में ही वो सारे फितना फसाद बर्पा करना शुरू हो जाए, लड़ाई झगड़े और रेजिस्टेंस आ जाए, तो फिर काम खराब हो जाता है। लेकिन अभी जो हमारी कौम के साथ जो इस वक्त बहुत बड़ा मसला दरपेश है ना, वो दरपेश मसला ये है कि वहां पर मेयारी अफराद की जो असले मामले को समझते हो उनकी शदीद कमी है। अभी हम इस जगह पे बहुत लैक कर रहे हैं कि वो 2-3% वाला कोर हमारे पास नहीं है। हो सकता है कि कौम के अंदर निस्बतन फर्मा बरदारी के जज्बात ज्यादा हों, लेकिन वो कोर नहीं है।
ठीक, ऐसे कह सकते हैं कि अमूमन मेजॉरिटी जो है वो फॉलोअर्स होते हैं और ये कुछ ही परसेंट होती है कि जो कि ड्राइविंग फोर्स होती है, वही हलका है जिसने अंबिया की मुखालफत की, तो सबने कर दी, जो सरकर्दा अफराद होते हैं और वो अच्छे भी हो सकते हैं, वो बुरे भी हो सकते हैं।
हाँ ये है, यानी कि जैसे बाज रिवायतों में भी जुमले हैं ना उलमा और उमरा, कि ये दो तबकात अगर सही हो जाते हैं तो मिल्लत सही हो जाती है, अगर ये खराब हो जाते हैं तो मिल्लत खराब हो जाती है। तो ऐसे अफराद का एक पूरा आपको कोर चाहिए होता है। बाकी तो आप इस बात को तकरीबन अभी तक जितनी हिस्ट्री है उसकी बिना पर ये आप फरामोश कर दें कि पूरी की पूरी कौम आपको उतनी समझदार मिलेगी, ऐसा नहीं होता। अच्छा, यहाँ पर एक जब हम थोड़ा सा कल्ब की बात कर रहे थे तो मैं एक बात यहाँ पे थोड़ी ऐड कर दूं अपनी मारिफत को समझने के लिए, कि कुरान करीम ने इस बात को भी काफ़ी जगहों पर वाज़े किया है कि हमें हकीकतन तुम्हारे कामों के या आमाल की लिस्ट से दिलचस्पी नहीं है। ठीक है, यानी कि तुमने अपनी ज़िंदगी में कि हमारे पास वो पूरी लिस्ट लेके नहीं आना कि मैंने इतनी नमाज़ें पढ़ी थी, इतने रोज़े रखे थे, इतने हज किए थे, इतने रुपी डॉलर सदक़ात, ये सब नहीं लेकर आना। तो हम यानी क्योंकि अभी हमने इज्तमाई इसमें पढ़ा ना कि खुदा देख ही नहीं रहा इस बात को कि इबादत कर रहे हैं नहीं, तुम्हारे दिल की क्या हालत है, तुम्हारे दिल में खुशू है या कसावत है, हमें इतना बता दो। हमें सिर्फ इससे मतलब है कि तुम्हारे कुलूब जो हैं वो हमारी बारगाह में झुके हुए हैं, खाशे हैं या कसी हैं। तो इसी तरीके से एक आयत मैं आपको सामने रखूं, कभी इंशाल्लाह मौका मिला तो इस पर एक पूरी गुफ्तगू करेंगे। सूरह नमल में है आयत नंबर 87 और 88, मन जा बिल हसनते, इन्हें आखिरत और कयामत का जिक्र है। मन जा बिल हसनते, जो आया हसना के साथ या हसना को लेकर, फलहु खैरुम मिन्हा, बस उसके लिए जो लेकर आया उससे बेहतर है। वहुम मिन फज़ाइन यौमाइज़िन आमिनून, और उस दिन का जो खौफ और हंगामा होगा ये लोग उससे अमन में होंगे। इसमें क्या खास बात है? मन जा बिल हसना, मन जा जो नेकी के साथ आया, जो नेकी हसनात लेकर आया, ना कि मन फाइला बिल हसना या मन जो नेकी का अमल करके आया की बात नहीं हो रही है, जो नेकी लेकर आया। अब नेकी लेकर आप कैसे जाते हैं? वही सिफत, यानी जो आप अपने अखलाक और किरदार और उनकी शक्ल में जो सिफत आपने अपने अंदर सिफात हसना पैदा कर ली हैं, क्रिएट कर ली हैं, वही वो हसना है जिसको लेकर आप जाते हैं। ठीक है, तो इस बात को जहन में रखिएगा कि ये बहुत ही एक एस्टेब्लिश्ड कंसेप्ट है कुरान का, यानी कि जिसको हमने बिल्कुल ही औंधा दिया है कि इस चीज पर हमारा कोई जोर है ही नहीं कि भाई तुम्हारे अंदर हसनात क्या बन रही हैं, क्या तुम अपने आप को जो लेकर सफर कर रहे हो इसमें सिफात हसना मौजूद है या नहीं है। नहीं, फकत फाइला फाइला मिल हसना है कि आप कर क्या रहे। अगर वो काम जो है वो देखने में और जाहिरन अच्छा है तो बहुत अच्छी बात है, ठीक है, ये इस बात को जहन में रखिए। और दूसरी क्या है, वमन जा बिस्सय्या, हसना के मुकाबले में कुछ लोग हसनात लेकर आखिरत में मैदान हशर में दाखिल होंगे, कुछ लोग सय्यात लेकर दाखिल होंगे, ठीक है। यानी इन्हें अगर आप इसको बहुत लो लेवल पे लाके भी तर्जुमा करना चाहें ना तो भी इसका तर्जुमा ये बनेगा कि जो नेकियां लेकर आया, न कि नेक अमल लेकर आया, और जो बुराइयां लेकर आया। तो नेकियां और बुराइयों की जब आप बात करते हैं तो इसका मतलब ये होता है कि एक नेकी का एसेंस, निचोड़, नतीजा जो आपके हाथ में आ रहा होता है, ठीक है। तो इस बात को हम हमेशा जहन में रखें कि जिस बात का हमें रिकॉर्ड मेंटेन करना है और जिस बात को देखना है, जिस पर आखिरत में निजात या मुसीबत में पड़ने का दारोमदार है, वो मन जा बिल हसना है या वो मन जा बिल सय्या है। न कि ये है कि तुमने कितने हसनात पर अमल किया और कितनी सय्यात पर अमल किया, ये नहीं है। ये बात उसका एक अमल, उसका एक पार्ट बनता है, एक पार्ट है, यानी कि उसके अंदर हसनात को हासिल करने में कई मराहिल हैं, और सबसे पहला मरहला मारिफत है, वो तो बिल्कुल ही साफ हो जाता है। अगर आप खाली उसकी फेल पर जोर देंगे तो फिर वो तो मारिफत की तरफ तो तवज्जो ही की जरूरत ही नहीं, बस कर लिया कर लिया। हाँ बिल्कुल बिल्कुल, वो हसना नहीं आ रहा आपके पास, आपकी जात में हसना डेवलप नहीं, हसनात डेवलप नहीं हो रहे।
दो अशखास ने मेरी कबर तोड़ी, थोड़ा आप इसको और अगर बढ़ा सके, एक बेअमल आलिम,
ये तो रसूल की हदीस है। अच्छा, मतलब कह रहा हूँ ये हदीस है रसूल है।
अच्छा, नहीं हदीस नहीं है, उन्होंने कहा दो अशखास ने, दो अफराद ने माशरे की मेरी कमर को तोड़ते हैं, एक बेअमल आलिम और एक बे जाहिल अबामल। उन्होंने कहा कि जाहिल जो अमल कर रहा है बगैर इल्म के वो भी कमर को तोड़ रहा है,
जब आप बगैर मारिफत के काम करते हैं तो बंदे को पता कुछ नहीं है ना कि मैं कर क्या रहा हूँ, क्यों कर रहा हूँ, उसके इम्प्लिकेशंस।
इसमें फिर एक वाकया वो उस बुढ़िया का आ जाएगा कि वो कहती थी तू आजा अल्लाह मियां, मैं तेरी कंघी करूंगी, मैं तेरे बाल बनाऊंगी।
हाँ, तो यानी कि
लेकिन चूंकि कल्ब से वो एक अल्लाह को
देखे। हाँ, इसमें वही मैं कह रहा हूँ ना कि मैंने ये नहीं इतना देखा है, लेकिन ये बात बहुत ही वो नहीं है, आउट ऑफ द प्लेस नहीं है। यहाँ पर आप उस बात को जहन में रखिएगा कि एक तो ये कि जोहला दो किस्म के होते हैं, एक वो है जो नहीं जानने की बिना पर जाहिल होता है, एक वो है जो जानने के बाद अपने इल्म के मुखालिफ रस्ते के जानिब की बिना पर जाहिल होता है। तो ज्यादातर जो रिवायात में जाहिल का रेफरेंस है वो दूसरे वाले की तरफ है,
जानते हुए डेविएट करना,
यानी कि जो इल्म हासिल करने के बाद अपने इल्म के मुखालिफ रस्ते पे जाए, अपने इल्म की राह को तय ना करे, ये हकीकी जाहिल है। मैंने जैसे आयतुल्लाह जवादी अमली का एक जुमला है कि जहालत हकीकतन उलमा की सिफत है, जहालत हकीकतन उलमा की सिफत है, तो या तो ये मुराद हो हाँ कि वो जो जाहिल है कि इस किस्म के अफराद, क्योंकि फिर इस किस्म के लोगों के अमल के अंदर जो है ना फिर वो बदनीयती भी शामिल हो जाती है, یعنی وہ عمل پھر خلوص کی بنیاد پہ نہیں ہوتا، وہ نیکی کے لیے نہیں ہوتا. اچھا اب آخری پوائنٹ بس میں ذکر کر کے بات ختم کرتا ہوں کہ یہ ہمارا پوائنٹ نمبر 7 پھر کنکلوڈ ہو گیا کہ اب اجتماعی سطح پر کامیابی اور ناکامی دونوں دنیا میں نظر آتی ہیں. ٹھیک ہے، اس کا پورا حساب کتاب ہم کو بنا کے دے دیا گیا ہے، اور ہم قومی سطح پر وداؤٹ مچ ایمبیگیوٹی اس بات کو جانچ سکتے ہیں، جان سکتے ہیں کہ کون سی قوم کس جگہ پہ کھڑی ہوئی ہے اور اس کا کیا مطلب معیار ہے، اور وہ کس ڈومین میں ہے، کہ وہ رحمت والے ڈومین میں ہے، عذاب والے میں ہے، کہاں ہیں، برکتیں ہیں، نوستیں ہیں، کیا اس کی حالت ہے. اچھا آٹھواں جو پوائنٹ ہے کہ انشاءاللہ اس پر ہم اس کو ختم کریں گے اور پھر اس کے بعد ہم اخلاق اجتماعی کے حوالے سے پہ کچھ گفتگو کریں گے کہ اجتماعی معاملات میں پہلے درجے کی کامیابی حاصل کرنے کے بعد اس کو باقی اور برقرار رکھنا بہت مشکل کام ہے. یعنی پہلے درجے کی کامیابی کیا ہوتی ہے کہ آپ ایک حکومت اسلامی یا دینی قائم کرنے میں کامیاب ہو جائے ہو گئے، یہ پہلے درجے کی فرسٹ لیول ہے کامیابی کا. ٹھیک ہے، یہ الٹیمیٹ کامیابی بالکل بھی نہیں ہے. یعنی جیسے مثال کے طور پر حضرت موسیٰ علیہ السلام نے فرعون کو شکست دے دی، یہ پہلے درجے کی کامیابی ہے. یا رسول خدا نے ایک حکومت بنا لی، یہ پہلے درجے کی کامیابی ہے. لیکن اس کے بعد اس کو باقی اور برقرار رکھنا جو ہے نا، وہ بہت مشکل کام ہے. اور تقریباً جتنی بھی دینی حکومتیں قائم ہوئی ہیں وہ اس میں سب کے سب اس اعتبار سے ناکام ہیں. ابھی تک کسی ایک جگہ پر بھی یہ نہیں پوسیبل ہو پایا ہے کہ آپ جس چیز کو لے کر چلے تھے اور جس بنیاد پر آپ نے قیام کیا تھا اور مجاہدہ کیا تھا، آپ کو کامیابی ملی، اور کامیابی ملنے کے بعد آپ اسی بنیاد کو، اسی چیز کو لے کر ہی اور پورے اس کو اس کے کمال تک پہنچا سکیں اور اس کو اس کی پیک تک لے جا سکیں. ابھی تک ایسا نہیں ہو پایا، اور وہ چیزیں وہ تھوڑے تھوڑے عرصے کے بعد نا ادھر سے ادھر ڈیویٹ ہو جاتی ہیں، مسئلے میں آ جاتی ہیں، اور پھر مطلب کچھ عرصے کے بعد پھر رفتہ رفتہ کر کے فزل آؤٹ ہو جاتی ہیں اور ختم ہو گئی ہیں. تو بہرحال اس کے بارے میں انشاءاللہ ہم وہ آیتیں دیکھیں گے کہ اس میں دو جگہوں سے، ایک وہی حضرت موسیٰ اور بنی اسرائیل کے حوالے سے ہم اس بات کو دیکھیں گے کہ وہاں پر کیا بیان کیا گیا ہے، کہ حضرت موسیٰ علیہ السلام بار بار اپنی قوم کو یہ بات سمجھا رہے ہیں لیکن ان کو سمجھ میں نہیں آ رہی. اور بالکل اسی طریقے سے کہ جب اسلامی حکومت قائم ہوئی ہے تو اس وقت قرآن کریم نے باقاعدہ آپ کو پورا ایک نظام سسٹم بنا کے دیا ہے کہ آپ یہ کام کریں، ان بنیادوں کو قائم رکھیں، انہیں تب آپ آگے چل پائیں گے اور اپنے حقیقی مقصد کو. لیکن ظاہر ہے کہ امت مسلمہ بھی وہ کام نہیں کر پائی، اور رفتہ رفتہ کر کے وہ جو چیزیں ان کے ہاتھ میں تھیں کہ ابتدا میں بہت انہوں نے کامیابیاں حاصل کیں، لیکن رفتہ رفتہ وہ سب نکل گیا ہاتھ سے.
اس کی ریزن کیا
جی؟
کیوں کام نہیں رکھ پاتے؟ سستی ہو جاتی یا دنیا
کی؟ نہیں، وہی جو ابھی ہم نے دیکھا نا کہ مسئلہ، چلیں اس کو ہم ایک، میں آپ سے ایک سوال کرتا ہوں کہ آپ کے خیال میں اگر ایک حکومت اسلامی قائم ہو جائے تو اس میں کیا ہونا چاہیے؟ یعنی بھائی کہ وہ حکومت کیا کرے،
کیا
ہاں، لیکن یہ تو اگر ہم خالی عدل اور خوشحالی پہ جائیں تو ہم پھر تقریباً پھر ہم فقط وہ ہم نہیں روک رہے، یعنی اس کو روک نہیں رہا کوئی. لیکن
میرے نزدیک خدا تک جانے کے رستے کو بہت آسان ہونا چاہیے.
ٹھیک ہے، اور ہم اقدار الہی کا قیام نا، اقدار الہی کا قیام ہو. اقدار الہی کا مطلب، قیام کا مطلب کہ ہر چیز کو ہم پورا ڈائسیکٹ کرنے کی کوشش کرتے ہیں نا، اقدار الہی کے قیام کا مطلب کیا ہے کہ ہر وہ چیز جو رضائے خدا کے مطابق ہے اس معاشرے میں باعزت ہو، اور ہر وہ چیز جو خدا کی ناپسندیدگی کے مطابق ہے اس معاشرے میں ذلت والی ہو. ٹھیک ہے, اگر معاشرے کے اندر ویلیوز اس بنا پر قائم ہے, یعنی اگر کوئی مومن مثال کے طور پر نمازی ہے تو باعزت ہے, کہ کوئی خاتون ہے وہ حجاب اور دیگر اخلاق اسلامی کا لحاظ رکھ رہی ہیں تو باعزت ہے. یہ وہ نہیں ہے, یہ وہ سسٹم نہیں ہے کہ ہر ایک ریسپیکٹیبل ہے. ٹھیک ہے, یعنی اقدار الہی کا مطلب یہ ہے کہ جو خدا کی خوشنودی والے امور ہیں وہ عزت دینے اور دلانے کا باعث ہیں, اور جو خدا کے ناراضگی والے امور ہیں وہ ذلت اور رسوائی کا سبب ہے. ایک یہ حکومت اسلامی کا مین وہ ہونا چاہیے, آؤٹ لک ہونا چاہیے. اور دوسری بات ہے عدالت اجتماعی. عدالت اجتماعی کی خاص بات کیا ہے کہ کسی کمزور کو جو ظاہری اور مادی طور پر ضعیف ہو اسے یہ خوف نہ ہو کہ کوئی طاقتور میرا حق چھین کے لے جائے گا اور میں اگر اس کے خلاف فریاد کروں گا تو میری سننے والا کوئی نہیں ہوگا. یہ نہیں, عدالت اجتماعی اس کو کہتے ہیں, یہ ہو. اور تیسرے نمبر پر کیا ہو کہ سب کے لیے مادی تو ہے یہ اپنی جگہ, لیکن خدا کی طرف حرکت کرنے کے یا روحانی ترقی کے رستے ویل ڈیفائنڈ ہوں اور اویلیبل ہوں. یہ حکومت اسلامی کے بنیادی ریکوائرمنٹس ہیں. تو اس میں سے کچھ پوری ہو پاتی ہیں, اور زیادہ تر جو مسئلہ ہوا ہے مطلب سب کے ساتھ وہ اقدار الہی کے حوالے سے مسئلہ ہوا ہے, کہ یعنی جہاں پر پرابلم جس جگہ پر آئی ہے کہ وہی لوگ کے جنہوں نے اس سسٹم کو امپلیمنٹ کیا تھا پھر وہی لوگ ان بنیادی اقدار کے خلاف کام کرتے ہوئے آپ کو نظر آتے ہیں, اور انہی ویلیوز کو, یعنی جیسے مسلمانوں کے اندر بھی آپ دیکھیں کہ وہ تمام افراد اور حضرات جو صف اول کے اصحاب میں سے تھے رسول خدا کے, اب جو دین کی سب سے بڑی قدر تھی وہ کیا تھی, جو خود رسول اللہ نے اپنی زندگی میں مینٹین کی, امام علی علیہ السلام جب خلیفہ بنے آپ نے اپنی زندگی میں مینٹین کی, کہ حکمراں کو یا لیڈرشپ آف دا سوسائٹی کو اپنے لیونگ اسٹینڈرڈ کو پور ماسز کے ایکول رکھنا چاہیے. ٹھیک ہے, یہ ایک ویلیو ہے جو ہمیں رسول کی زندگی میں بھی نظر آتی ہے, امام علی علیہ السلام کے بھی دور خلافت میں دیکھتی ہے, لیکن اس ویلیو کو بدترین طریقے سے پامال کیا گیا ہے. یعنی اگر آپ انہی کو حضرات کو, کہ میں خیال ہے مسلمانوں کے نزدیک ٹاپ لیول عشرہ مبشرہ کا ہے نا اصحاب میں, انہی کو سب سے زیادہ وہ کرتے ہیں نا اہمیت دیتے ہیں, آپ ان سب کو دیکھ لیں, مطلب امام علی تو ویسے ہی ظاہر ہے اس میں وہ فٹ نہیں ہوتے, تو باقی آپ سب کو دیکھ لیں. یعنی یہ تاریخی حقیقتیں ہیں, یہ کوئی میں ایسے دعوے نہیں کر رہا ہوں کسی, یا ایسے ہی نہیں کہہ رہا ہوں. تو یہ ہے, یہ مسائل ہیں. اللہم صل علی محمد و آل محمد.